نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي سورة دوحہ اور سورة الم نشرح پہلے ہم سورة دوحہ کو دیکھیں گے ترتیب کے اعتبار سے 93 یعنی 93 نمبر کی سورت ہے مکی سورت ہے ایک رکوع ہے 11 آیات ہیں سورت کا نام ودوحا سورت کے بالکل آغاز میں ہی ہمیں ملتا ہے اس سورت کے بارے میں کچھ ہمیں واقعات بھی ملتے ہیں انشاءاللہ جہاں ہم آیت پڑھیں گے پہلی اس کے ساتھ ہی اس کو شیئر کریں گے نبی صلی اللہ علیہ وسلم کی شان میں اس سورت میں بہت کچھ کہا گیا اور حقیقت یہ ہے کہ سورت دوحا پڑھنے کے بعد تو حقیقت میں یہ یقین آ جاتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم ایک انسان تھے اور اللہ کے چنے ہوئے انسان تھے اور اللہ سبحانہ تعالیٰ ان سے بہت محبت کرتے تھے اور ان کے ایک ایک عمل کو اللہ تعالیٰ نے بڑی گہری نظروں سے دیکھا ہوتا سورت کا انداز بتاتا ہے کہ مکی دور کا بالکل آغاز تھا کچھ عرصہ تک وحی کا سلسلہ بند رہا تھا یہ اسی دوران نازل ہوئی نبی صلی اللہ علیہ وسلم پریشان رہتے تھے آپ کو اندیشہ یہ ہوا کہ شاید مجھ سے کوئی قصور ہو گیا کوئی خطا ہو گئی اور میرا رب مجھ سے ناراض ہو گیا اس لیے اس نے مجھے چھوڑ دیا اس پر آپ کو اطمینان دلایا گیا کہ نہیں ما ودعک ربک وما قلا آپ کے رب نے آپ کو نہیں چھوڑا یہ تو صرف چند دن کی تھوڑی سی بیچ میں جدائی ہے اور اس کے بعد یہ سب کچھ ٹھیک ہو جائے گا اور حقیقت یہ ہے کہ اللہ تعالیٰ اسی طرح اپنے کاموں کے کرنے کے دوران انسان کو مختلف اوقات میں یہ اندیشے لاحق کرواتا ہے کہ کہیں میرے سے کوئی ایسا کام نہ ہو جائے کہ میرا رب مجھ سے ناراض ہو جائے تو یہ صورت اللہ کے نبی کو تسلی آپ کا مقصد جو تھا اس کی تکمیل کا وعدہ اور آپ کے دل کے اندر اس بات کا اطمینان راسخ کیا گیا کہ مشکلات تھوڑے دن کی ہیں اس کے بعد آسانیاں ہی آسانیاں ہیں اور یہ خوشخبریاں اس وقت دی جا رہی تھیں کہ جب کوئی حالات نہیں تھے لیکن اس کے بعد جو ہوا آج تک لوگ اس پہ پریشان ہیں اور حیران ہیں کہ کیسے ایک مفلس نادار یتیم بچہ ایک ایسے گھر میں پیدا ہوتا ہے کہ جہاں کوئی اس کو لینے کے لیے تیار نہیں کہ اس کو دودھ پلا کے ملنا کیا ہے اور بعد میں وہ پھر سردار بنا ہاں یہ سورت کو شروع کرتے ہیں اللہ کے نبی کی محبت دل میں محسوس کرتے ہوئے بسم اللہ الرحمن الرحیم والضحیٰ ضحیٰ کی قسم واللیل اذا سجا اور رات کی قسم جب کہ وہ سکون کے ساتھ تاریخ ہو جائے ان دو قسموں کے بعد جواب کیا ہے ما ودعک ربک وما قلا اے نبی تمہارے رب نے تم کو ہرگز نہیں چھوڑا اور نہ ہی وہ ناراض ہوا ودا کا لفظ اردو میں بھی ہم بولتے ہیں ودائی الوداع وہی لفظ ہے ودع واو دال عین سے نہیں چھوڑا اللہ تعالیٰ آپ سے ناراض بھی نہیں ہے یہ تو چند دن کی بات ہے ولل آخرت خیر لک من الاولا یقیناً ہر آنے والی گھڑی آپ کے لیے پہلی سے بہتر ہوگی مشکلات کا دور ختم ہوگا اور آسانیاں آنے والی ہے آج کی مشکلات کو مت دیکھیے ولسوف یعطیک ربک فترضى اور ان قریب آپ کا رب آپ کو اتنا عطا فرمائے گا کہ آپ راضی ہو جائیں گے کیوں اس لیے کہ آپ اب تھوڑے پہ راضی ہیں اس لیے کہ آپ نے ان مشکل حالات میں بھی اللہ کا دامن نہیں چھوڑا علم یجد کا یتیم انفاوا تسلی دلائی جا رہی ہے کہ یہ کیسے ہوگا اتنی بڑی خوشخبری سن کے یقین نہیں آتا انسان کو تو کہا کیا ہم نے آپ کو یتیمی میں جگہ نہ دی تھی وَوَجَدَ کا دوالن فہدا اور کیا آپ کو راستہ نہ دکھایا تھا اس دور میں جب کہ آپ منزل سے دور تھے وَوَجَدَكَ عَائِلًا فَأَغْنَى اور کیا اس نے آپ کو حاجت مند پایا تو غنی نہ کر دیا یعنی آپ کی ساری تو ضرورتیں پوری کر دی ماضی میں بھی تو کیا اب آگے نہیں ہوگا یقیناً ہوگا کریں کیا کیسے اللہ کے یہ وعدے پورے ہوں گے کہ وَلَسَوْفَ يُؤْتِيكَ فَتَرْضَى اس کے لیے شرائط فَأَمَّا الْيَتِيمَ فَلَا تَقْهَرْ پس کسی یتیم پر سختی نہ کیجیے وَأَمَّا السَّائِلَ فَلَا تَنْهَرْ، اور مانگنے والے کو جھڑکیے مت، اور وَأَمَّا بِنِعْمَتِ رَبِّكَ فَحَدِّثْ، اور اپنے رب کریم کی نعمتوں کا ذکر فرمایا کریں۔ یہ ہے سورۃ دخا۔ ایسے لگتا ہے کہ چار چھ لفظوں میں اللہ تعالیٰ کی اپنے نبی کے ساتھ بات چیت ہوئی اور ساری سورت کا پیغام مل گیا کہ آج مشکلات ہیں کل نہیں رہیں گی۔ پوری سورت ہی کے بارے میں ایک روایت آتی ہے بخاری اور مسلم میں، جندم بن عبداللہ سے، اور ترمذی میں بھی موجود ہے۔ ایک مرتبہ نبی صلی اللہ علیہ وسلم کی ایک انگلی زخمی ہو گئی، اس سے خون جاری ہوا تو آپ نے فرمایا، ان انتی الا اصبع دمیتی وفی سبیل اللہ ما لقیتی، یعنی تو ایک انگلی ہی تو ہے جو خون آلود ہو گئی، اور کچھ تکلیف تجھے جو پہنچی وہ اللہ کے راستے میں ہے، اس لیے کیا غم ہے۔ یعنی آپ کی انگلی اللہ کے راستے میں شہید ہوئی تو آپ اس کو مخاطب کر کے کہہ رہے ہیں، کیا ہوا، تم ایک انگلی ہی تو تھی، خوش ہو جاؤ کہ تم اللہ کے راستے میں شہید ہوئی ہو۔ حضرت جندب کہتے ہیں کہ اس واقعے کے کچھ روز بعد جبرائیل علیہ السلام وحی لے کر نہیں آئے، یعنی کچھ دن گزر کے وحی نہ آئی، تو مشرکین مکہ نے یہ طعنہ دینا شروع کر دیا کہ محمد صلی اللہ علیہ وسلم کے رب نے ان کو چھوڑ دیا ہے۔ لوگ کتنی جلدی ججمنٹل ہو جاتے ہیں، شکست ہو تو لوگ کہتے دیکھا ہوتا ہے کچھ تو فائدہ ہوتا تو پھر ہی ٹھیک تھے نا، ذرا فتح ملے کہتے دیکھا اچھے تھے تو ہو گیا، پھر تھوڑے دن بعد حالات بدلیں گے پھر پلٹ جائیں گے۔ تو یاد رکھیے، فتح اور شکست کو دیکھ کر آنے والے مخلص نہیں ہوتے، مخلص وہی ہوگا حق کے ساتھ جو فتح ہو کے شکست ہو وہ دین کا ساتھ نہ چھوڑے، کامیابیاں ہوں کہ ناکامیاں ہوں، محرومیاں ہوں کہ عطا ہو، ہر حال میں دین کا ساتھ لینے والے ہی چلتے ہیں۔ اس لیے اللہ تعالیٰ نے یہاں بتا دیا کہ ان کی باتوں میں مت آئیے۔ ایک واقعہ تو یہ ہے، ایک دوسرا واقعہ بھی صحیح بخاری اور مسلم میں ہے کہ نبی صلی اللہ علیہ وسلم بیمار تھے، اور اس بیماری کی وجہ سے دو تین دن تک سحری کے وقت بیدار ہو کر عبادت نہ کر سکے۔ ابو لہب آپ کے ہمسائے میں رہتے تھے، ان کی بیوی کا نام ام جمیل تھا، وہ انہوں نے دیکھا کہ کوئی لائٹ وغیرہ جلتی نہیں ہے، لگتا ہے کہ یہ رات کو سو ہی رہتے ہیں، تو پھر وہ اللہ کے نبی کے پاس آئی اور کہنے لگی، ما ارا شیطانک، کہنے لگی میں دیکھتی ہوں کہ تمہارے شیطان نے تمہیں چھوڑ دیا ہے، دو تین رات سے میں نے اس کو تمہارے نزدیک آتے ہوئے نہیں دیکھا۔ اس کی اس گستاحی کے جواب میں یہ سورت نازل ہوئی کہ والضحا واللیل اذا سجا ما ودعک ربک وما قلی۔ لوگ تو چاہتے ہیں کہ رب چھوڑے ان کو اور ہم ان کو باتیں کریں، اس لیے کہ جو لوگ اللہ کے ساتھ تعلق رکھتے ہیں نا، تو لوگ کہتے ہیں اچھا دیکھیں گے پھر اللہ ان کی جب مدد کرے گا، دیکھتے ہیں پھر اللہ ان سے کیا کرواتا ہے، پھر جب ذرا سی کوئی مشقت آتی ہے تو ان کی بغلیں کھلنے لگتی ہیں، وہ بغلیں بجاتے ہوئے آ جاتے ہیں کہ دیکھا دیکھا اللہ ان کو چھوڑ دیا، ہم نے سنا یہ بہت مشکل ہے ان کے لیے کام، یہ نہیں ہو سکتا۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کے چاروں طرف دوربینیں نہیں خوردبینیں لگی ہوئی تھیں، اپنوں کی، اسی معاشرے کے بڑے لوگوں کی جو خود کو مذہب کے نام پہ معروف کر چکے تھے، اور وہ ایسے لوگ تھے کہ جنہوں نے خانہ کعبہ کی جو کام ہے، جو تولیت ہے، اس کو اپنے ذمہ لیا ہوا تھا۔ تو اللہ تعالیٰ قسمیں کھا کے کہتے ہیں کہ والضحا، ضحا کی قسم۔ ضحا کیا ہے؟ پیچھے اس پہ بات ہو چکی، بالکل صبح کا وہ وقت جب سورج کھل جاتا ہے، اسی سے پھر چاشت کے وقت میں بڑی جانے والی نماز بھی آتی ہے اور دن کی روشنی۔ اس کے علاوہ ضحا کی بہت ساری تعریفیں کی گئیں، میرا خیال ہے کہ اس کو بیان کرنے کی کوئی ضرورت نہیں، پیچھے اتنی دفعہ سورج کی، چاند کی، رات کی، دن کی قسمیں کھائی گئیں، تو کیوں اللہ کے نبی کا نام آتے ہی ہم ضحا کی بہت ساری تفصیلیں کرنے لگے؟ یعنی آپ جب پڑھیں گے تو بہت کچھ اس میں لوگوں نے کہا، جس میں نبی صلی اللہ علیہ وسلم کی پیدائش کے دن کو کہا گیا، نبی صلی اللہ علیہ وسلم کے معراج کے سفر کو کہا گیا۔ اللہ کرے اگر اس کی کوئی دلیل ہے تو ٹھیک ہوگا، مجھے نہیں لگتا کہ یہ بات اتنی ضروری ہے کہ ہم سیدھے سادھے لفظ والضحا کی بہت ساری تفاسیر کریں، جبکہ وہ اپنی جگہ پہ بالکل واضح ہے، اور بہت ساری روایات جو ہوتی ہیں وہ پھر عموماً بنی اسرائیلی یا کچھ اس قسم کی باتیں لی جاتی ہیں جس میں ضعف ہوتا ہے۔ تو ہم کہتے ہیں کہ والضحا، دن روشن ہوا، اللہ کے نبی صلی اللہ علیہ وسلم کو نبوت ملنا حقیقت میں مکہ کے معاشرے میں ایک सूरज के निकलने के मुतरादिफ था। अंधेरों में पड़ी हुई कौम जो थी उसकी लिए अब हिदायत का एक सूरज रोशन होने वाला था और वह लैली इजा सजा और रात जबकि वो सुकून के साथ छा जाए। जब वो छा चुकी थी, रात का वक्त बहुत सुकून का वक्त होता है, ऐसे वक्त में लोग अपने आप को बहुत ज़्यादा महफूज पाते हैं। हालांकि अल्लाह सुबहाना ताला के अजाब बाज़ दफ़ा रातों को आते हैं। सूरत अल अराफ के बिल्कुल आगाज़ में हम पढ़ चुके अफ अमीन अहलुल कुरा, क्या बस्तियों वाले इस बात से निडर हो गए कि उनके ऊपर हमारा अजाब रात को आए और वो सो रहे हों, और क्या वो इस बात से बेखौफ हो गए कि उन पर हमारा अजाब आए दोहन सुबह के वक्त, वह हम यल अबून और वो खाते पीते हों। तो एक गफलत का वक्त है, एक काम का वक्त है। इसलिए अल्लाह ताला ने कसम खा के फरमाया, मा वद्दा का रब्बू का व मा कला, आपके रब ने आपको बिल्कुल नहीं छोड़ा। ये जो लोग बातें करते हैं ये दुरुस्त नहीं है। ये बातें करके वो अपने दिल की भड़ास निकाल रहे हैं कि अल्लाह करे ऐसा हो, है कोई नहीं लेकिन इनका दिल है कि ऐसा ही हो, अल्लाह ने आपको नहीं छोड़ा। इस जुमले को आप आम तौर पर नहीं समझेंगे, यहाँ नहीं समझ आएगा आपको ये जुमला, मा वद्दा का रब्बू का व मा कला। इसको आप समझेंगे जब आप अपनी अमली ज़िंदगी में निकलेंगे और कोई ऐसा वक्त आपके ऊपर आ जाएगा कि सारे दरवाज़े बंद, सारी चीज़ें आपको लगता है कि आपकी खिलाफ़ जा रही हैं, कोशिशों का रुख पलटता जा रहा है, अनएक्सपेक्टेड से अनएक्सपेक्टेड तीज चीज़ें होती जा रही हैं, जो सोचते हैं वो होता नहीं, जो हो रहा है वो सोचा नहीं। इतने में अचानक अल्लाह की ज़ात आपके लिए कोई ऐसी आसानी बना देती है कि आप कहने पे मजबूर हो जाते हैं कि माँ वद्दा नहीं, मुझे मेरे रब ने नहीं छोड़ा। बड़े लोग भी कहा करते थे ना, अल्लाह ना छोड़े बाकी के छोड़ों की खैर है। अब देखिए अमली ज़िंदगी में भी इसको देख लें, बाज़ दफ़ा आप शौहर बीवियों को छोड़ देते हैं, बाज़ दफ़ा बच्चे छोड़ जाते हैं, बाज़ दफ़ा पूरा ख़ानदान जो है वो इंसान को छोड़ देता है। सब छोड़ दें माँ वद्दा का, रब ना छोड़े, ये अपनी ज़िंदगी का गोल बना लें कि मैंने अपने रब का साथ नहीं छोड़ना और ये नहीं चाहना कि मेरा रब मुझे छोड़े। रब के साथ कोई चीज़ मिलती है 100 दफ़ा ले लो, रब को छोड़ के कुछ लेना है तो नहीं छोड़ मिलना। मैं आपको एक छोटी सी मिसाल देती हूँ जो इस आयत को पढ़ते हुए मेरे जहन में आई, हो सकता है आपके जहन में इससे भी अच्छी कोई मिसाल आए तो आप उसको भी देख सकते हैं। बस आप देखिए कि कोई शख्स ऊपर जाता है ना, तो ऊपर पहाड़ पर चढ़ना है तो पहाड़ के साथ साथ छोटी छोटी रस्सियाँ लटकी हुई ना, लूप्स बने होते हैं जिसके अंदर हाथ डाल के आप ऊपर से ऊपर क्लाइंबिंग, माउंटेन क्लाइंबिंग की होगी कभी। अब क्या होगा कि माउंटेन क्लाइंबिंग करते हुए अमूमन क्या किया जाता है कि अपने एक हाथ से पकड़ के फिर ऊपर से दूसरे को इस तरह पकड़ा जाता है ना, एक हाथ नीचे वाली पे तो दूसरा उससे ऊपर वाली में, इसी तरह एक पाँव नीचे से ऊपर और कोई भी ऐसी रस्सियों की सीढ़ी बनी हुई उसको इमेजिनेशन में लाए। अब एक शख्स ऊपर जा रहा है, कोई नीचे खड़ा उसको कहता है ज़रा मुझे हाथ दो, मेरी बात सुनो, इधर आओ मैं तुम्हें दिखाऊँ, एक चीज़ बताऊँ, मेरी तरफ आओ। अब वो क्या करेगा, एक हाथ से एक रस्सी को मजबूती से पकड़ लेगा और थोड़ा सा झुक के उसको पकड़ना चाहेगा। बिलफर्ज अगर वो नीचे वाला उस एक हाथ के छोड़ने के साथ उसके हाथ तक नहीं पहुँच रहा, क्या वो उसको पकड़ने के लिए ऊपर का हाथ छोड़ेगा, होगा क्या, उसको पकड़ लेगा ऊपर, नहीं पकड़ेगा, वो कहाँ आना है, ये भी गिर जाएगा। अब इस बात को समझ लें, इमेजिन करें कि ऊपर वाले हाथ से जो रस्सी पकड़ी हुई है ना वो अल्लाह की है, अल्लाह से ताल्लुक मेरा आपका हमारा, अल्लाह के साथ मामला, दीन सीखना जो उसको हमने अपनी ज़ात में लेना है। नीचे जो खड़े शख्स हैं ना वो हमारे इर्द गिर्द वाले, हमारे दोस्त, हमारे घर वाले, ख़ानदान वाले, बिरादरी वाले, हम चाह रहे ये भी ऊपर आए, हम बुलाना चाहते हैं अपनी दोस्तों को भी इस रास्ते में, हम अपने ख़ानदान वालों को भी बुलाना चाहते हैं। आप उनको बुलाने के लिए क्या करेंगे, अपना ताल्लुक अल्लाह से ना छोड़िए। अगर तो आप दोनों हाथों से अल्लाह की तरफ भर रहे थे और वो खुद ही आपके पीछे आ जाए, ये आपकी किस्मत है, खुशनसीब है आप, लेकिन अगर आप उनको साथ लेके चलना चाहते हैं ना तो अल्लाह का दामन ना छोड़ें। यही फ़क़दस्तम सकबिलोरवतलबा लनफिसमलहा, आपका अल्लाह से ताल्लुक़ टूटा, आपका खुद किताब से टूटा, वो कभी लोगों को किताब से नहीं जोड़ेंगे। लिहाजा लोगों को उस हद तक खुश करना है कि अल्लाह नाराज़ ना हो। وَلَسَوْفَ يُعْطِيكَ رَبُّكَ فَتَرْضَى, वो देगा, उससे पहले फरमाए वलल आखिरतु खैरुल लक मिनल उला, बाद में आने वाली। देखिए यहाँ कितना खूबसूरत इम्तिजाज है कि आखिरत का लफ्ज़ कितनी दफ़ा कुरान में आता है लेकिन यहाँ अपने ऑपोजिट के साथ आ गया, आखिरा का ऑपोजिट है उला, उला सबसे पहली, सबसे शुरू में वाली, اور آخرہ سب سے آخر میں آنے والی. آپ کہہ سکتے ہیں آخرہ کیا ہے؟ لاسٹ, آخری سبجیکٹ, آخری پیریڈ. اور اولا کیا ہے؟ فرسٹ سبجیکٹ. اللہ کہتے ہیں اولا کیا ہے؟ دنیا. آخرہ کیا ہے؟ آخرت. آنے والی گھڑی آپ کے لیے پہلی سے بہرحال بہتر ہے. یہ کب ہو رہا تھا؟ جب مکہ میں لوگ آپ کو تنگ کرتے تھے, آپ کے اوپر کوڑا ڈالتی ہیں عورتیں, آپ کے لیے نہ جانے کیا کچھ لوگوں کے دلوں میں گرج بھرا ہوا تھا, غصہ پڑا ہوا تھا, اور اللہ سبحانہ تعالیٰ سے وقتوں میں کہہ رہے ہیں کہ دیکھو کہ تم سوچ نہیں سکتے کہ یہ لوگ جو تمہارے ساتھ کر رہے ہیں اس کا اگلا مرحلہ کیا ہونے والا ہے. دعوت اسلام کا بالکل ابتدائی منظر ذہن میں لائیے. گنتی کے چند لوگ مسلمان ہو چکے تھے جب یہ سورت نازل ہو رہی تھی. سارا مکہ آپ کے خون کا پیاسا ہو چکا تھا. پورے ارادے کیے ہوئے تھے اسلام کے اس چراغ کو اپنے منہ کی بھوکوں سے بجھا دیں اور توحید کا یہ پودا اکھاڑ پھینک کے جڑوں سے, اور اس کی جگہ اپنے من پسند بتوں اور معبودوں کے پجاری بنے رہے. ان کو اس وقت یہ پتہ تھا چند سال میں یہ ایک پودا ایک کھیت بن جائے گا, اتنی ترقی کرے گا کہ سارا جزیرہ عرب اس کے نور سے جگمگانے لگے گا. اللہ اپنے نبی کو اتنی عزت دے گا, اتنے مخلص ساتھی دے گا کہ وہ لوگ جو آج خون کے پیاسے ہو چکے ہیں کل آپ کے وضو کا پانی بھی نیچے نہیں گرنے دیں گے. صحابہ کرام اللہ کے نبی صلی اللہ علیہ وسلم سے اتنی محبت فرماتے تھے کہ آپ کے بچے ہوئے پانی کو اپنے چہرے پہ اپنے جسم پہ ملتے تھے. نبی صلی اللہ علیہ وسلم, حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کے بعد امت جو فتوحات کرے گی وہ سب کی سب نبی صلی اللہ علیہ وسلم کو دکھائی گئیں, جسے دیکھ کر آپ بہت مسرور ہوئے. اسی وقت جبرائیل یہ آیت لے کر آگے کہ ولل آخرت خیر لک من الاولا, کہ ہم صرف آپ کو آپ کی زندگی میں ہی فتوحات نہیں دیں گے, آپ کے بعد جو ساتھی ہوں گے وہ کتنا کام کریں گے. کتنا سکون ملا ہوگا, کتنا خوشی کا سبب ہے اللہ کے نبی کے لیے, کیونکہ غم بھی تو ہر وقت ایک ہی لگا ہوا تھا نا, روگ تو ایک ہی لگا ہوا تھا. یہ تو نہیں غم تھے بچیاں جوان ہو رہی ہیں, بچوں کے بھی جاب نہیں لگی, ابھی ان کے رشتے نہیں. آپ ایک دفعہ اللہ کے راستے کے غم لگا لے, آپ دیکھیں گے کہ دوسرے سارے آپ کے غم بانٹنے والے بن جائیں گے. وَلَسَوْفَ يُعْطِيكَ رَبُّكَ فَتَرْضَى, آپ کا رب آپ کو اتنا دے گا, اتنا دے گا کہ آپ راضی ہو جائیں گے. ہماری زبان میں کہتے ہیں نا کہ دو دو ہاتھ سے سنبھالے نہیں سنبھلیں گے, آپ لے لے کے تھک جائیں گے لیکن اللہ آپ کو دیتے ہوئے نہیں تھکے گا. اور وہ ہوا, اتنی ترقی ہوئی, اتنا چین ملا. آپ کو ہر وقت غم ہی یہ تھا کہ اسلام اسلام دین, کافر یہ نہ کر دیں وہ نہ کر دیں. اللہ تعالیٰ کہتے ہیں کہ یہ سب کچھ دیں گے. کیا دے گا اللہ تعالیٰ؟ اس میں کیا کیا آتا ہے؟ نمبر ایک, اسلام کا غلبہ, دین کی سربلندی, فتوحات, مال غنیمت, مخلص ساتھی. اور آپ دیکھیے کہ اس دن کسی کو پتہ تھا کہ عمر نے بھی مسلمان ہو جانا ہے اگلے دور میں, اور ابو سفیان رضی اللہ عنہ نے بھی ہو جانا ہے, اور خالد بن ولید نے بھی ہو جانا ہے. کیا یہ سب پیارے ساتھی اللہ کے نبی کو نہیں پتہ تھے؟ میں اکثر سوچتی ہوں کہ بعض دفعہ دین کے راستے میں انسان اللہ تعالیٰ کی اتنی قدرتیں دیکھتا ہے کہ اس کو یقین آ جاتا ہے کہ نبیوں کے ساتھ جو معاملے ہوتے تھے وہ بھی سچ تھے. ان یوژل چیزیں اللہ تعالیٰ آپ کو دکھا دیتا ہے نا, یوژل سے ان یوژل, بالکل ناقابل یقین حالات اللہ تعالیٰ بنا کے دکھاتا ہے کہ دیکھو اب اور مانگو کیا کرنا ہے. اور بعض دفعہ انسان کی زبان بند ہو جاتی کہ اللہ بس اور نہیں مانگنا, بھی ڈر لگتا ہے کہ جو مانگیں گے وہ مل نہ جائے. وَلَسَوْفَ يُعْطِيكَ رَبُّكَ فَتَرْضَى, اچھا اللہ دے دے پھر بھی ضروری نہیں کہ خوش ہو. یہاں فرمائے وہ دوں گا جس سے تم خوش ہو جاؤ گے. یہ بھی ایک ڈفرینٹ چیز ہے کہ کسی چیز کو پانے کے بعد انسان خوش ہو جائے. اور کیا پائیں گے آپ؟ روایت میں آتا ہے کہ جب یہ آیت نازل ہوئی تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا اِذَا لَا أَرْضَى وَأَحَدٌ مِّنْ أُمَّتِي فِي النَّارِ, جب یہ بات ہے تو میں تو اس وقت تک راضی نہ ہوں گا جب تک میری امت میں سے ایک شخص بھی جہنم میں رہے گا. یعنی آپ نے یہ چاہا کہ ساری امت پھر جنت میں جائے. حضرت علی سے روایت ہے کہ اللہ کے نبی نے فرمایا اللہ تعالیٰ میری امت کے بارے میں میری شفاعت قبول کریں گے یہاں تک اللہ تعالیٰ فرمائیں گے رضیت یا محمد, کہ محمد صلی اللہ علیہ وسلم اب بھی آپ راضی ہیں؟ تو میں عرض کروں گا یا رب رضیت, ہاں میرے پروردگار میں راضی ہوں. یعنی امت کی بخشش. ہم ہوں تو ہم کہ اچھا وہ ایک پانچ کنال کا گھر لے لیں, میچنگ صوفے رکھے ہوں ادھر, नहीं, गम एक ही है कि बंदे आग से बच जाए। दुनिया में भी कुछ लेना है दीन के नाम पे, तो ये सोच के लेना है कि दुनिया में अल्लाह के बंदे आग से बच जाए। अब देखिए कि आजकल हम लोग किस चीज़ से गुजर रहे हैं ना, सभी को अंदाज़ा है। मैं हर दिन पूछती हूँ और उस जगह पे भी जाके पूछती हूँ कि हमें इस जगह की क्या खुशी है, क्या है यहाँ, कोई सोना चांदी, कोई यहाँ की बात। ये खुशी है कि यहाँ अल्लाह के बंदे सुकून से काम कर सकेंगे, पढ़ सकेंगे। और खौफ आता है ये सोच के कि अगर ना किया तो पकड़ कितनी सख्त है। लेना तो 4 दिन की बात है, वो तो मिल जाएगा इंशाल्लाह, लेकिन बाद में क्या होगा अगर हमने हक ना दिया, जो फिर बाद में दीनी इदारों का हाल होता है। अल्लाह की पनाह, अगर साथी मुखलिस ना हो। कल पूरा वक्त मैं इसी तसव्वुर में थी कि किस तरीके से हमने उसकी मैनेजमेंट को रखना है कि एक बंदा फालतू चीज़ वहाँ नहीं छोड़ के जा सकता, कोई एक चीज़ इधर से उधर ना हो। यानी ये तो अब मुसलसल हम सब का काम शुरू होने वाला है ना। अभी तो हम जहाँ बैठे हैं शुक्र करें कि यहाँ बैठे हैं, यकीन करें। आप देखिए, आप किसी के घर में जाए ना, जहाँ हर चीज़ सलीके से बैठी है, तो पाँव भी ज़मीन पर रखते हुए डरते हैं कि हाय बेचारे ने इतना साफ़ किया हुआ है, और कहीं गंदे मंदे में अब कहते चलो पहले ही बहुत है, हम आ गए हैं तो क्या हुआ। तो अब ये हम सब ने खुद सोचना ना, हमने क्या करना है, किस तरह से ये सारी चीज़ें लेके जानी। और मैं सोचती हूँ कि दीन के मामले में लोग इतने केयरलेस क्यों हो जाते हैं। शायद घरों में भी इस तरह ही होते होंगे, आदत होती है किसी को, कुछ को नहीं होती होगी। लेकिन बस याद रखें कि जैसा रब है वैसी उसकी जगह होनी चाहिए, जो उसकी शान को लायक है। मैं कहती हूँ सबसे खूबसूरत, सबसे खुशबूदार, सबसे साफ सुथरी, चमकती, एक एक शीशा चमकता हुआ जो अल्लाह के नाम पे जो बनी हुई जगह उनको होना चाहिए। तभी तो हम दूसरों को बताएंगे ना कि अल्लाह का दीन कितना खूबसूरत है। और अल्लाह ताला हमें हक अदा करने की तौफीक अता फरमाए। सही मुस्लिम की एक रिवायत अमर बिन अलास से, कहते हैं कि एक रोज़ नबी सल्लम ने वो आयत तिलावत फरमाई जो हज़रत इब्राहीम अलैहिस्सलाम के मुतल्लिक थी। पीछे हम पढ़ चुके हैं सूरत इब्राहीम की, फ़मन तबे अनी फ़ाइन्नहु मिन्नी वमन असानी फ़ाइन्नक गफूरुर रहीम। उसका मफहूम क्या है कि हज़रत इब्राहिम ने कहा था अल्लाह ताला जो मेरी पैरवी करेगा वो मुझसे, जिसने मेरी नाफरमानी की तो फिर तू बख्शने वाला और मेहरबान है। कहते हैं फिर दूसरी आयत तिलावत की जो हज़रत ईसा अलैहिस्सलाम के बारे में थी कि इन तो अज़िब हूँ फ़ाइन ना हूँ इबादु। सूरत मायदा के आखिर में हम पढ़ चुके कि हज़रत ईसा के आमद के दिन कह देंगे कि अल्लाह अगर तू इनको अजाब देता है तो फिर तेरे बंदे। फिर इसके बाद आपने दुआ के लिए हाथ उठाया और गिरिया उजारी शुरू की और बार बार आप कहने लगे अल्लाहुम्मा उम्मती, अल्लाहुम्मा उम्मती उम्मती, अल्लाह मेरी उम्मत का क्या होगा, ऐ अल्लाह मेरी उम्मत का क्या होगा। इतने में जिब्राइल अलैहिस्सलाम आए और पूछा अल्लाह के नबी क्यों रोते हैं, हालांकि उनको पता था लेकिन वो पूछा करते थे। आपने फरमाया मैं अपनी उम्मत की मग़फ़रत चाहता हूँ। उस पर अल्लाह ताला ने जिब्राइल अमीन से कहा कि जो कह दो कि हम आपको आपकी उम्मत के बारे में राज़ी कर देंगे और आपको रंजीदा ना करेंगे। यही तो बात सुन के लोग कहते हैं चलो मौज करो, शराब पियो, अल्लाह का नबी है, पहचान लाजमी है। याद रखिए ऐसी बीसियों रिवायतें मौजूद हैं इन आयतों पर, लेकिन असल बात है कि पहचान तो कोई ले कल आपको कि आप उनके उम्मती हैं। आपने इसी बात को सर्टिफिकेट बना लिया इस बात का कि अल्लाह के दीन को तोड़ना है, उसकी हदों को पामाल करना है, तो ये दुरुस्त नहीं होगा।